Azan dedi.
बारी ताला का मज़मून चल रहा है और मैंने ये बयान किया था कि खुदा ताला को पाने की एक बहुत ही प्यारी राह इज्ज़ की राह है। वैसे तो जैसा कि मैंने कुरान करीम की आयत पढ़ के सुनाई थी, खुदा को पाने की बहुत सी राहें हैं, बल्कि ला तादाद राहें हैं, और उनकी तरफ बसाओकात इंसान के जहनी तसर्रुफ के बगैर दरवाजे खुलते हैं। बाज़ कल्बी कैफियात ऐसी इंसान की ज़िंदगी में उस पर तारी होती हैं कि जिनके नतीजे में खुदा ताला की तरफ दिल लपकता है, और ये जो विसाल की राहें हैं ये उस मौके की मुनासबत से दिल के उस ताल्लुक के नतीजे में खुलती हैं। बस वो जो खिड़की ही किसी एक राह की तरफ खुल रही है या वो दर जो खुल रहा है एक राह की तरफ, इसमें इंसान का तसर्रुफ कोई नहीं है, बल्कि अल्लाह ताला का एहसान है और उसकी दिल पर नज़र पड़ती है और दिल की जुम्बिश के नतीजे में ये दरवाजे खुला करते हैं। लेकिन इस मज़मून को फिर भी समझना ज़रूरी है, क्योंकि इस मज़मून को समझने के नतीजे में वो रोकें दूर होती हैं जो दिल को खुदा के लिए मुतहर्रिक करती हैं, और इंसान ज़्यादा इरफान के साथ और ज़्यादा वजाहत के साथ खुदा ताला की राहों की तलाश कर सकता है और उनमें कदम आगे बढ़ा सकता है। इज्ज के जिक्र में मैंने ये बताया था कि इसका बरक्स यानी तकब्बुर भी गौर के लायक है, क्योंकि बसा औकात इंसान अपने आप को आजिज समझ रहा होता है लेकिन उसमें एक तकब्बुर का पहाड़ छुपा हुआ होता है। लोग इस मुहावरे से तो वाकिफ़ हैं कि अपनी आँख का तिनका तो दिखाई नहीं देता, अपनी आँख का शतीर तो दिखाई नहीं देता, दूसरी की आँख का तिनका दिखाई दे देता है। लेकिन अमरे वाकया यह है कि तकब्बुर पर इससे बहुत बढ़कर मिसाल सादिक आती है। तकब्बुर अगर पहाड़ की शक्ल में भी इंसान में मौजूद हो तो बसा औकात उससे मख़फ़ी रह जाता है। इस ज़मन में हमारे एक अहमदी शायर मुकर्रम चौधरी मोहम्मद अली साहब, जो साइकोलॉजी के प्रोफेसर थे, उनकी एक नज़म का एक शेर, एक मिसरा खसूसियत से मुझे बहुत ही पसंद आया था, जिसमें वो लिखते हैं कि आँखों में हैं अना के हमाले पड़े हुए, यानी अपनी आँखों में अना के हमाले पड़े हुए हैं और उसको नज़र नहीं आ रहा है। बस मुतकब्बिर को हर दूसरी चीज़ दिखाई दे रही होती है, अपना तकब्बुर दिखाई नहीं देता। इसलिए ऐसे मरीजों से जब मुझे वास्ता पड़ता है जिनको ये समझाना हो कि आप मुतकब्बिर हो रहे हैं, अपनी फिक्र करें वरना यह हलाकत की राह है, तो सबसे ज़्यादा मुश्किल उनको ये समझाने में पड़ती है कि आपके अंदर तकब्बुर का मादा पाया जाता है, क्योंकि वो अब शख्स अपने आप को आम तौर पर आजिज समझ रहा होता है। बहरहाल ये मज़मून ऐसा है जिस पर मज़ीद वजाहत से रोशनी की ज़रूरत है। हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम ने एक साहिब तजर्बा आरिफ बिल्ला के तौर पर जो तकब्बुर का जिक्र फरमाया है उसमें से चंद इक्तबासात मैं आपके सामने रखता हूँ। मज़मून कलाम मंजूम कलाम में बहुत सी जगह आपने इस मज़मून को छेड़ा है, चंद शेर ये हैं जो मैं आपके सामने आज पढ़ के सुनाता हूँ। जो खाक में मिले उसे मिलता है आशना, ऐ आजमाने वाले ये नुस्खा भी आजमा, शोखी यो किब्रो देवे लई का शिकार है, आदम की नस्ल वो है जो वो खाक सार है, ऐ किरम खाक छोड़ दे किब्र गुरूर को, जेबा है किब्र हजरत रब गयूर को, बदतर बनो हर एक से अपने ख्याल में, शायद इसी से दखल हो दारुल विसाल में, छोड़ो गुरूर व किब्र के तकवा इसी में है, हो जाओ खाक मर्जी मौला इसी में है। फिर फरमाते हैं, मैं सच सच कहता हूँ कि क़यामत के दिन शिर्क के बाद तकब्बुर जैसी और कोई बला नहीं। ये एक ऐसी बला है जो दोनों जहान में इंसान को रुसवा करती है। खुदा ताला का रहम हर एक मुवाहिद का तदारुक करता है मगर तकब्बुर का नहीं। ये लफ्ज़ मुवाहिद ही लिखा हुआ है मगर हो सकता है कोई इसमें लफ्ज़ छूट गया हो। मुवाहिद के मर्ज का मुराद मालूम होती है। हर तौहीद परस्त की बीमारियों का इजाला फरमाता है मगर मुतकब्बिर का नहीं। शैतान भी मुवाहिद होने का दम मारता था मगर चूंकि उसके सर में तकब्बुर था और आदम को जो खुदा ताला की नज़र में प्यारा था, जब उसने तौहीन की नज़र से देखा और उसकी नुक्ताचीनी की, इसलिए वो मारा गया। اور طوق لعنت اس کی گردن میں ڈالا گیا. سو پہلا گناہ جس سے ایک شخص ہمیشہ کے لیے ہلاک ہوا تکبر ہی تھا. یعنی شیطان کے موحد ہونے کے باوجود تکبر اس کی ہلاکت کا موجب بن گیا. پھر فرماتے ہیں ہر ایک شخص, میں اپنی جماعت کو نصیحت کرتا ہوں کہ تکبر سے بچو, کیونکہ تکبر ہمیں ہمارے خداوند ذوال جلال کی آنکھوں میں سخت مکروہ ہے. مگر تم شاید نہیں سمجھو گے کہ تکبر کیا چیز ہے, بس مجھ سے سمجھ لو کہ میں خدا کی روح سے بولتا ہوں. ہر ایک شخص جو اپنے بھائی کو اس لیے حقیر جانتا ہے کہ وہ اس سے زیادہ عالم یا زیادہ عقل مند یا زیادہ ہنر مند ہے, وہ متکبر ہے. کیونکہ وہ خدا کو سرچشمہ عقل اور علم کا نہیں سمجھتا اور اپنے تئیں کچھ چیز قرار دیتا ہے. کیا خدا قادر نہیں کہ اس کو دیوانہ کر دے اور اس کے اس بھائی کو جو وہ چھوٹا سمجھتا ہے اس سے بہتر عقل اور علم اور ہنر دے دے؟ ایسا ہی وہ شخص جو اپنے کسی مال یا جاہ و حشمت کا تصور کر کے اپنے بھائی کو حقیر سمجھتا ہے, وہ بھی متکبر ہے. کیونکہ وہ اس بات کو بھول گیا ہے کہ یہ جاہ و حشمت خدا نے ہی اس کو دی تھی, اور وہ اندھا ہے اور وہ نہیں جانتا کہ وہ خدا قادر ہے کہ اس پر ایک ایسی گردش نازل کرے کہ وہ ایک دم میں اسفل السافلین میں جا پڑے اور اس کے اس بھائی کو جس کو وہ حقیر سمجھتا ہے اس سے بہتر مال و دولت عطا کر دے. ایسا ہی وہ شخص جو اپنی صحت بدنی پر غرور کرتا ہے یا اپنے حسن اور جمال اور قوت اور طاقت پر نازاں ہے اور اپنے بھائی کا ٹھٹھے اور استحضاء سے حقارت آمیز نام رکھتا ہے اور اس کے بدنی عیوب لوگوں کو سناتا ہے, وہ بھی متکبر ہے اور وہ اس خدا سے بے خبر ہے. ایک دم میں اس پر ایسے بدنی عیوب نازل کرے کہ اس بھائی سے اس کو بدتر کر دے اور وہ جس کی تحقیر کی گئی ہے ایک مدت دراز تک اس کے قوام برکت دے کہ وہ کم نہ ہوں اور نہ باطل ہوں, کیونکہ وہ جو چاہتا ہے کرتا ہے. ایسا ہی وہ شخص بھی جو اپنی طاقتوں پر بھروسہ کر کے دعا مانگنے میں سست ہے وہ بھی متکبر ہے. یہ ایک بہت ہی اہم مضمون ہے جس کے متعلق کچھ مزید وضاحت کی ضرورت ہے. عام طور پر ہمارے ملک میں یہ محاورہ ہے کہ اب تو ہمارا کچھ بھی نہیں رہا اس لیے دعا کرتے ہیں, اب تو کوئی اور شکل نہیں باقی رہی. گویا اس سے پہلے وہ خود اپنے کفیل تھے, اور یہ اس فکرے کے اندر ایک تکبر پوشیدہ ہے, اور دعا کی قبولیت کا معنی اس رجحان میں پایا جاتا ہے. پس حقیقی طور پر دعا کے مضمون اور مفہوم کو سمجھنے والا وہی انسان ہے جو طاقتوں کے باوجود یہ یقین رکھتا ہو کہ ان طاقتوں میں فی ذات ہی کچھ حاصل کرنے کی استطاعت نہیں جب تک خدا کا فضل شامل حال نہ ہو. اس لیے یہ جو تکبر کا مضمون ہے اس کو آپ دیکھیں تو کتنا باریک تر ہوتا چلا جاتا ہے, اور تکبر دکھانے کے لیے بھی ایک عارف باللہ کی انگلی چاہیے جس نے اپنے وجود کا بہت ہی باریک نظر سے مطالعہ کیا ہے اور اپنے گرد و پیش کا بھی بہت باریک نظر سے مطالعہ کیا ہے. کوئی انسان جس میں ایک صداقت کا ذرا سا بھی بیج ہو, وہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے اس قسم کے کلام کو پڑھنے کے بعد وہم و گمان بھی نہیں کر سکتا کہ یہ شخص جھوٹا ہو سکتا ہے, کیونکہ یہ تقویٰ کی باریک راہیں سوائے اعلیٰ درجے کے صداقت شعار لوگوں کو اور نصیب نہیں ہوا کرتی. بس دیکھیں کس طرح آپ ہماری اصلاح فرماتے ہیں, ہمیں تقویٰ کی باریک راہیں دکھاتے ہیں, ان خطرات سے آگاہ کرتے ہیں جو ہمیں روز درپیش ہوتے ہیں اور ہم ان سے اپنی آنکھیں بند کیے رکھتے ہیں. فرماتے ہیں وہ شخص بھی جو اپنی طاقتوں پر بھروسہ کر کے دعا مانگنے میں سست ہے وہ بھی متکبر ہے, کیونکہ قوتوں اور قدرتوں کے سرچشمہ کو اس نے شناخت نہیں کیا اور اپنے تئیں کچھ چیز سمجھا ہے. तो तुम ए अजीजो इन तमाम बातों को याद रखो, ऐसा ना हो कि तुम किसी पहलू से खुदा ताला की नज़र में मुतकब्बिर ठहर जाओ और तुमको खबर ना हो। एक शख्स जो अपने भाई के एक गलत लफ्ज की तकब्बुर के साथ तस्ही करता है, उसने भी तकब्बुर से हिस्सा लिया है। तस्ही मना नहीं, यानी दुरुस्त करना किसी को, लेकिन रुझान है जो ये फैसला करेगा कि वो खुदा की नज़र में पसंदीदा फेल था या बुरा फेल था। एक तस्ही है, जैसा कि मैं पहले भी जमात को मुतवज्जे कर चुका हूँ, जो हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने हमें समझाई कि जब नमाज में इमाम गलती करे तो सुभान अल्लाह कहा करो। कैसी प्यारी तस्ही है, ये बताया गया कि अल्लाह पाक है सिर्फ, ना तस्ही करने वाला गलती से पाक है, ना वो पाक है जिसकी तस्ही की जा रही है, और अल्लाह पाक है। तो तस्ही के साथ ही इनकिसार का नुस्खा भी दे दिया और तकब्बुर से बचने की राह भी दिखा दी। तो आप फरमाते हैं कि तकब्बुर के साथ जो तस्ही करता है उसने तकब्बुर की है, वरना तस्ही अपनी ज़ात में कोई बुरा फेल नहीं। हमें तो अमर बिल मारूफ और नहीं अनिल मुनकर के लिए खड़ा किया गया है, इसलिए ये कहना गलत है कि हम किसी भाई की दुरुस्ती करें तो नऊज बिल्ला वो तकब्बुर होगा। किस अंदाज में दुरुस्ती करते हैं ये है जो फैसला कुन बात है कि कोई इंसान मुतकब्बिर साबित होता है या आजिज़ साबित होता है। बाज़ दफ़ा किसी इंसान की तस्ही की तरफ आप तवज्जो करते हैं और इस्तिग़फ़ार भी करते हैं और सोचते हैं कि ये गलती इससे हुई है, कल मुझसे भी हुई थी, मैं इस बात का अहल भी हूँ कि नहीं कि इसकी तस्ही कर सकूँ। एक ये रुझान है, एक ये है कि मैंने पकड़ लिया इसको, ये बड़ा बना फिरता था अपना, ये जमात का अहदेदार, ये फलां शख्स, अब मैं बताता हूँ इसको कि ये क्या चीज़ है। इन दोनों बातों में, दोनों रुझानात में ज़मीन आसमान का फ़र्क है, हालांकि अमरे वाक़िया वही रहता है, एक गलती सरज़द हुई है वो बरहक है। बस ये हैं वो बारीक राहें जिन पर चलकर आप पहले अपने तकब्बुर को मिटाएं, क्योंकि मुतकब्बिर खुदा की राहों पर दाखिल नहीं होता, मुतकब्बिर को रफ़तों के आसमान नसीब नहीं होते। ये कुरान करीम का फैसला है, इस फैसले में कोई तब्दीली नहीं हो सकती। एक शख्स जो अपने भाई की बात को तवाज़ों से सुनना नहीं चाहता और मुंह फेर लेता है, उसने भी तकब्बुर से हिस्सा लिया है। एक गरीब भाई जो उसके पास बैठा है और वो कराहत करता है, उसने भी तकब्बुर से हिस्सा लिया है। एक शख्स जो दुआ करने वाले को ठट्ठे और हंसी से देखता है, उसने भी तकब्बुर से हिस्सा लिया है। और वो जो खुदा के मामूर और मुरसल की पूरे तौर पर अतात करना नहीं चाहता, उसने भी तकब्बुर से हिस्सा लिया है। और वो जो खुदा के मामूर और मुरसल की बातों को गौर से नहीं सुनता, उसकी तहरीरों को गौर से नहीं पढ़ता, उसने भी तकब्बुर से हिस्सा लिया है। सो कोशिश करो कि कोई हिस्सा तकब्बुर का तुम में ना हो, ताकि हलाक ना हो जाओ और ता तुम अपने अहल व अयाल समेत निजात पाओ। खुदा की तरफ झुको और जिस तरह दुनिया में किसी से मोहब्बत मुमकिन है तुम उससे करो, और जिस कदर दुनिया में किसी से इंसान डर सकता है तुम अपने खुदा से डरो। पाक दिल हो जाओ और पाक इरादा और गरीब और मिस्कीन और बेशर, ता तुम पर रहम हो। फिर आप फरमाते हैं, याद रहे कि तकब्बुर को झूठ लाजिम पड़ा हुआ है, बल्कि नहायत पलीत झूठ वो है जो तकब्बुर के साथ मिलकर जाहिर होता है। यही वजह है कि अल्लाह जल्ला शानहू ने मुतकब्बिर का सबसे पहले सर अल्लाह जल्ला शानहू मुतकब्बिर का सबसे पहले सर तोड़ता है। तकब्बुर का झूठ के साथ जो रिश्ता है, ये एक बहुत ही हैरत अंगेज मज़मून है जिसके ऊपर हज़रत मसीह मौऊद अलैहिस्सलाम ने लबकुशाई फरमाई है, और इस पर गौर करना चाहिए। हमारे वाकया ये है कि आप जब गौर करके तज़िया करेंगे तो आप हैरान रह जाएंगे कि किस तरह तकब्बुर और झूठ का चोली दामन का साथ रहता है। फिर हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, तकब्बुर ऐसी बला है कि इंसान का पीछा नहीं छोड़ती। याद रखो, तकब्बुर शैतान से आता है, और तकबूर करने वाले को शैतान बना देता है। जब तक इंसान इस राह से कतन दूर ना हो, कबूल हक व फैजान उलूहियत हरगिज़ नहीं पा सकता। ये फिक्रा गौर के लायक है कि तकबूर शैतान से आता है और तकबूर करने वाले को शैतान बना देता है। अब गौर करें तो शैतान बना ही तकबूर से था, उसका आगाज ही तकबूर से हुआ और उसका अंजाम शैतानियत पर तकबूर के नतीजे में हुआ। बस शैतान ही से तकबूर आता है और बिल आखिर इंसान को शैतान बना देता है। जब तक इंसान इस राह से कतन दूर न हो, कबूल हक को फैजान उलूहियत हरगिज नहीं पा सकता, क्योंकि यह तकबूर इसकी राह में रोक हो जाता है। बस किसी तरह से भी तकबूर नहीं करना चाहिए, इल्म के लिहाज से, न दौलत के लिहाज से, न वजाहत के लिहाज से, न ज़ात और ख़ानदान और हसब नसब के की वजह से, क्योंकि ज़्यादातर तकबूर इन्हीं बातों से पैदा होता है। जब तक इंसान अपने आप को इन घुमंडों से पाक व साफ ना करेगा, उस वक्त तक वो अल्लाह जल्ला शानहू के नज़दीक पसंदीदा व बरगजीदा नहीं हो सकता। قرآن کریم نے جہاں تکبر کا بکثرت ذکر فرمایا ہے، ان آیات پر اگر آپ غور کریں تو تکبر کی بہت سی باریک راہوں پر آپ اطلاع پا سکتے ہیں، کیونکہ قرآن کریم کا یہ اسلوب ہے کہ بظاہر ایک ہی مضمون بار بار دہراتا ہے، لیکن جب آپ سیاق و سباق پر غور کریں اور آیات میں معمولی تبدیلیوں پر غور کریں تو تب آپ کو یہ سمجھ آتی ہے کہ ایک ہی مضمون نہیں ہے، بلکہ ایک مضمون کی مختلف شاخوں پر بحث ہو رہی ہے اور مختلف پہلوؤں اور زاویوں سے ایک مضمون کو زیادہ روشن اور واضح کر کے دکھایا جا رہا ہے۔ قرآن کریم کی متعدد آیات میں سے جو دو میں نے وقت کی رعایت سے آ چنی ہیں، ایک دو اور ہیں وہ بعد میں ان کا ذکر آ جائے۔ اللہ تعالیٰ فرماتا ہے، ساصرف عن آیات الذین یتکبرون فی الارض بغیر الحق وان یروا کل آیۃ لا یؤمنوا بها وان یروا سبیل الرشد لا یتخذوه سبیلا وان یروا سبیل الغی یتخذوه سبیلا ذلک بانہم کذبوا بآیاتنا وکانوا عنہا غافلین۔ سأصرف عن آیات الذین یتکبرون فی الارض، میں ان لوگوں کے منہ اپنے نشانات سے اور اپنی آیات سے پھیر دوں گا جو زمین میں تکبر کرتے ہیں اور ان کا ان کو اس بات کا کوئی حق نہیں۔ بس سب سے بڑا نقصان وہ تکبر کا یہ ہے کہ وہ ان نشانات کو جو ہر طرف قدرت میں پھیلے پڑے ہیں، ان کو دیکھ کر ان سے استفادہ نہیں کر سکتا اور ان کو سمجھ نہیں سکتا۔ وہ اپنی آنکھیں ان کو دیکھتے ہوئے پھیر لیتا ہے۔ بس ایک دنیا دار کا قانون قدرت کا مطالعہ اسی وجہ سے اس کو کوئی فائدہ نہیں دیتا کہ وہ سمجھتا ہے کہ یہ میری ذاتی عظمت ہے کہ میں نے یہ باتیں معلوم کی ہیں۔ ہر دریافت کے نتیجے میں اس کی انا بلند تر ہوتی چلی جاتی ہے اور وہ سمجھتا ہے کہ دیکھو میں نے دنیا کو یہ دولت دی ہے کہ میں یہ راز سمجھ گیا۔ حالانکہ اگر عرفان تکبر نہ ہوتا تو ہر مطالعہ اس کو اور زیادہ عاجز کرتا چلا جاتا۔ بس سائنس کی دنیا میں بھی ہمیں ایسے عاجز بندے دکھائی دیتے ہیں جنہوں نے جتنا زیادہ خدا کے رازوں پر سے پردے اٹھانے کی سعادت پائی اتنا ہی زیادہ وہ عاجز اور منکسر مزاج ہوتے چلے گئے۔ نیوٹن کا وہ فقرہ آج تک دنیا کے لٹریچر میں بارہا کوٹ کیا جاتا ہے، وہ بیان کیا جاتا ہے کہ اس نے اپنے آخری عمر میں یہ کہا کہ دنیا یہ سمجھتی ہے کہ میں نے بہت کچھ دریافت کر لیا، بہت سے علوم پر سے پردے اٹھائے، ایک نیا جہان زاویہ نگاہ کا تمہیں بخشا ہے، لیکن میں جب اپنے اوپر غور کرتا ہوں और अपनी इल्मी हालत का जायजा लेता हूँ तो उस बच्चे की तरह अपने आप को पाता हूँ जो इल्म के समंदर के किनारे घूंगों की तलाश में फिर रहा हो और कोई घूंगा उठाता है और उसमें सुकान से लगाकर उस सुनता है कि देखें इसके अंदर क्या चीज़ है, जबकि अभी वो समंदर में दाखिल ही नहीं हुआ, पहला कदम भी उसने नहीं रखा। बस कानून कुदरत ने जो अपने राज खुद बाहर फेंक दिए हैं उन पर नजर करने वाला साइंसदान अगर मुतकब्बिर हो तो वो किसी रंग में भी खुदा के वसल का फैज नहीं पा सकता, लेकिन अगर उसमें इज्जत हो तो उसकी तवज्जो इस तरफ मबजूल होती है। किस हद तक वो खुदा को पाले ये दूसरी बातें हैं जो असरअंदाज होती हैं, लेकिन कम से कम उसके लिए एक राह खुल जाती है, वो चाहे तो उस राह पर आगे कदम बढ़ा सकता है। बस इस मजमून को जब हम रूहानी दुनिया में देखते हैं तो तमाम वो लोग जो तकब्बुर रखते हैं वो हमेशा नबूवत का इनकार करते हैं। जब से दुनिया बनी है नबूवत का सबसे ज्यादा शिद्दत से इनकार हुआ है। ये वहम कि ये कोई नया रुझान पैदा हुआ है और इस रुझान की वजह यह है कि वो लोग जो तकब्बुर करते हैं उनके सामने मेरे निशान खुले खुले आते हैं लेकिन वो देख नहीं सकते, मैं उनके मुंह फेर देता हूँ, मैं उनको इस बात इस लायक नहीं समझता कि वो उन निशानात की राहों से मुझ तक रसाई पाए। फिर फरमाया वही यराव सबील रुश्द ला यत्तखिज़ू वही यराव कुल आयत ला युमिनू बिहा। कुरान करीम ने इसी मज़मून के एक और जगह फरमाया है, बयान फरमाया है वमायुशरुकुम अन्नहा इज़ा जात ला युमिनून इन्नमल आयातु इंदल्लाह वमायुशरुकुम अन्नहा इज़ा जात ला युमिनून। खुदा के हाँ तो बेशुमार रहे हैं जो आयात की सूरत में बिखरी पड़ी, लेकिन तुम्हें क्या समझा है, किस तरह हम तुम्हें अकल दें कि जब वो निशानात जाहिर होंगे तुम नहीं देख सकोगे, तुम फिर भी इनकार करते चले जाओगे। ये मर्ज क्या है, ये आयत जो इस पर हम गौर कर रहे हैं ये बताती है कि तकब्बुर की मर्ज है। कुल आयतें ला युमिनु बिहा, वो देखेंगे हर किस्म के निशानात ला युमिनु बिहा, लेकिन बदनसीबों को ये तौफीक नहीं मिलेगी कि उन आयात से फायदा उठाकर ईमान हासिल कर लें। वहीं यरौ सबील रुश्द ला यत्तखिज़ूहु सबीला, हर भलाई की राह देखकर उससे उनके कदम रुक जाएंगे। वहीं यरौ सबील गई यत्तखिज़ूहु सबीला, हाँ जब वो टेढ़ी और कज राहें देखेंगे तो उन पर आगे कदम बढ़ाएंगे और तेजी के साथ उनको कबूल करेंगे। ज़ालिका बिअन्नहुम कज़्ज़बू बिआयातिना व कानू अन्हा गाफिलीन, इसलिए है कि उन्होंने खुदा ताला के निशानों का इनकार कर दिया है। वह कानू अन हवाफिलीन, और वह उससे गफलत की हालत में पड़े हुए हैं। बस मुतकब्बिर कौमों के लिए कुछ भी भलाई बाकी नहीं रहती और उनकी ये पहचान बन जाती है कि वो अकल की बात देखकर उससे रुक जाते हैं और गलत और कज बात देखकर उसमें आगे बढ़ना शुरू कर देते हैं। बस ऐसी कौमें दिन ब दिन अपने अखलाकी सियासी माशी तमदनी इकतसादी हर पहलू से इन्हितात पजीर हो जाती हैं, क्योंकि तकब्बुर के नतीजे में जब वो खुदा के इरफान से गाफिल रह जाते हैं या हिजाब पैदा हो जाता है, तो चूंकि नूर दरअसल अल्लाह ही का नूर है इसलिए उनकी अखलों में दूसरे नूर को पहचानने की इस्तेआत भी बाकी नहीं रहती। پھر فرمایا ان الذین عند ربک لا یستکبرون عن عبادتہ ویسبحونہ ولہ یسجدون. اس کے برعکس وہ لوگ جو تیرے رب کے حضور ہیں لا یستکبرون عن عبادتہ, وہ خدا کی عبادت سے تکبر نہیں کرتے, ویسبحونہ ولہ یسجدون, اور اس کی تسبیح کرتے رہتے ہیں اور اس کے حضور سجدوں میں پڑے رہتے ہیں. بس یہ جو سجدہ ہے یہ روح کا سجدہ ہے, رجحان کا سجدہ ہے, یہ اپنے تعلقات کا ایک سجدہ ہے جو عارضی طور پر اختیار نہیں کیا جاتا کہ سجدہ کیا اور پھر سجدے سے الگ ہو گئے. یہ وہ دائمی سجدہ ہے جس میں ایک غیر متکبر اور عاجز بندہ خدا کے حضور پڑا رہتا ہے. اسی لیے قرآن اس آیت نے بڑے حسین انداز میں خدا کے حضور ان کی حاضری کا مضمون بیان فرمایا, ان الذین عند ربک, اے محمد صلی اللہ علیہ وسلم, وہ لوگ جو تیرے رب کے حضور رہتے ہیں, ہر وقت خدا کی آنکھوں کے سامنے رہتے ہیں, ان کی یہ کیفیت ہے کہ وہ تکبر نہیں کرتے. پس لقاء جو ہے وہ رب کے حضور رہنا ہی تو ہے. لقاء کے مضمون کو سمجھنے کے لیے عجز کا مضمون سمجھنا چاہیے اور اس کے برعکس تکبر کا مضمون سمجھنا چاہیے. عجز کی ہر راہ اختیار کرنے کی کوشش کرنی چاہیے اور تکبر کی ہر شکل سے نجات حاصل کرنے کے لیے جد و جہد کے ساتھ اللہ تعالیٰ سے دعا کرتے رہنا چاہیے, کیونکہ خدا تعالیٰ کی طرف سے توفیق کے بغیر انسان اپنے نفس کے تکبر سے آگاہی نہیں ہو سکتا. جب اس کو علم ہی نہیں ہوگا کہ مجھ میں کس کس رنگ کا تکبر پایا جاتا ہے تو کیسے وہ اس تکبر سے بچ کر وصل کی راہ تلاش کر سکتا ہے. قرآن کریم نے جو فرمایا والذین جاہدوا فینا لنہدینہم سبلنا, وہ لوگ جو ہماری راہوں پر قدم بڑھاتے ہیں ہماری خاطر مختلف راہوں سے چل کے آتے ہیں, ہم ان کو اپنی راہ کی ہدایت دیتے ہیں, ہم ان کو اپنی ذات کی طرف چلے آنے کی توفیق عطا کرتے ہیں. لنہدینہم سبلنا, یہ مضمون حضرت مسیح موعود کے کلام میں ایک جوابی دعا کے رنگ میں یا بے اختیار خواہش کے رنگ میں پایا جاتا ہے. آپ عرض کرتے ہیں تیرے کوچے میں کن راہوں سے آؤں, وہ خدمت کیا ہے جس سے تجھ کو پاؤں. کیسی بے اختیار عشق کی آواز ہے, اے میرے آقا میں جانتا ہوں کہ بہت سی راہیں ہیں لیکن اتنی راہیں ہیں کہ دل جس طرح ایکسائٹمنٹ کی وجہ سے مرتعش ہو گیا ہے, اس میں ایک اضطراب پیدا ہو گیا ہے, کس کو پکڑوں میں, اس کو اس کو اس کو, کن کن راہوں سے تیرے حضور حاضر ہوں. یہ جو عشق کی بے اختیار آواز ہے اس کے پیچھے ایک بہت گہری تڑپ پائی جاتی ہے. کوئی انسان جسے ادنا سا بھی نفسیات کا شعور ہو, حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے اس شعر کو سننے کے بعد آپ کے متعلق یہ نہیں وہم بھی نہیں کر سکتا کہ یہ شخص جھوٹا نعوذ باللہ خدا پر جھوٹ بولنے والا شخص ہے. یہ بے قرار تڑپ گہری سچائی کے نتیجے میں نصیب ہوتی ہے اور گہرے عشق کے نتیجے میں نصیب ہوتی ہے. اس کو آپ جتنی دفعہ پڑھیں آپ پھر بھی حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے دل کی اس تڑپ کا تصور نہیں مان سکتے, کیونکہ اس کے لیے کچھ نہ کچھ تجربہ ضروری ہے. فرماتے ہیں تیرے کوچے میں کن راہوں سے آؤں, وہ خدمت کیا ہے جس سے تجھ کو پاؤں. وہ شخص جس کی ساری زندگی خدمت میں وقف ہو, جس کی ہر راہ خدا کی طرف جانے والی راہ ہو, اس کے دل کا یہ حال ہے تیرے کوچے میں کن راہوں سے آؤں. اس کو عجز کہتے ہیں, حقیقی عجز یہ ہے. فرماتے ہیں عرض کرتے ہیں محبت ہے کہ جس سے کھینچا جاؤں, خدائی ہے خودی جس سے جلاؤں, محبت چیز کیا کس کو بتاؤں, وفا کیا راز ہے کس کو سناؤں, میں اس آندھی کو اب کیوں کر چھپاؤں, یہی بہتر کہ خاک اپنی اڑاؤں, کہاں ہم اور کہاں دنیا مادی, تو سبحان الذی اخزل آدی. بس یہ جو عجز کا مضمون ہے اس کو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے اس کلام نے عشق سے باندھ دیا ہے, اور تمام راہوں کا خلاصہ جو خدا کی طرف لے کے جاتی ہیں ان چند شعروں میں بیان کر دیا ہے. حقیقت یہ ہے کہ سچے عز کی راہ سچی محبت کے بغیر نصیب نہیں ہو سکتی, اور یہی وہ عز کی راہ ہے جس کی تلاش میں ہمیں سرگرداں رہنا چاہیے, جس کے لیے ہمیں اس رمضان میں خصوصی سے دعا کرتے رہنا چاہیے کہ ہمیں سچا عز نصیب ہو اور تکبر کا ہر پہاڑ ملیا میٹ ہو جائے ہمارے وجود میں سے, اور ہماری زمین خدا کے حضور اس طرح بچ جائے جس طرح روح خدا کے حضور بعض دفعہ اس کی محبت میں بچتی ہوئی محسوس ہوتی ہے. اس طرح ہمارا سارا وجود خدا کے لیے ہمیشہ بچ جائے. اور یہ وہی مضمون ہے جسے مستقل سجدے کے مضمون کے طور پر قرآن کریم نے پیش کیا ہے. جہاں تک راہوں کا تعلق ہے, جیسا کہ میں نے بیان کیا ہے, عجز کی راہ کہنے کو تو آسان لفظ ہے مگر اسے پہچاننا مشکل کام ہے. اور امر واقعہ یہ ہے کہ جب تک ایک عارف باللہ عاجز سے عجز کے مضمون سیکھا نہ جائے اس وقت تک انسان کو یہ راہ نصیب نہیں ہو سکتی. مختلف راہوں میں جو سب سے بنیادی راہ ہے وہ عجز کی ہے, لیکن اس کو اس کا عرفان انبیاء سے حاصل ہوتا ہے, اس کے بغیر نہیں. تبھی قرآن کریم انبیاء کو وسیلے کے طور پر پیش کرتا ہے, یعنی حضرت اقدس محمد مصطفیٰ صلی اللہ, یوں کہنا چاہیے کہ قرآن کریم نے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو ایک وسیلے کے طور پر پیش فرمایا ہے, اور تمام دوسرے انبیاء بھی اپنے اپنے وقتوں میں اپنے وسیلے ہونے کا مضمون اپنے متبعین کے سامنے رکھتے ہیں. پس جو راہیں انبیاء اختیار کرتے ہیں ان راہوں سے گزر کر خدا ملے گا, اور انبیاء نے ہمیشہ عجز کی راہوں سے خدا کو پایا ہے. یہ وہ مضمون ہے جسے آپ کو خوب اچھی طرح ذہن نشین رکھنا چاہیے. حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے جب یہ عرض کیا کہ تیرے کوچے میں کن راہوں سے آؤں, تو جواباً اللہ تعالیٰ نے آپ سے فرمایا کہ مجھے تیری عاجزانہ راہیں پسند آئیں. کیسا پیارا جواب ہے. جس طرح تم نے اپنے عشق کا اظہار کیا ہے, جس عاجزی کے ساتھ تم میرے حضور بچھ گیا ہے, یہی تو راہ ہے جس کی مجھے تلاش تھی, یہی تو راہ ہے جو مجھ تک پہنچاتی ہے. بس تیرے سوال میں ہی تیری بات کا جواب موجود ہے. تو کہتا ہے میرے مولا تیرے کوچے میں کن راہوں سے آؤں, میں بتاتا ہوں یہی راہیں ہیں جو مجھے پسند ہیں, انہی راہوں پر چلتا رہے, یہ عاجزانہ راہیں ہیں تیری جو مجھے پسند آئی ہیں. بس حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو بھی جب وسیلہ فرمایا گیا تو ہم اس مضمون پر غور کرتے ہیں تو حیران ہو جاتے ہیں کہ وسیلہ کہنے کے باوجود جب خدا یہ اعلان کرتا ہے کہ اس راہ سے آؤ مجھ تک, یہ جو محمد کی راہ ہے, اس رستے سے مجھ تک پہنچو, تو آن حضرت صلی اللہ علیہ وآلہ وسلم خود اپنے متعلق کیا سوچتے ہیں اور کیا طرز عمل اختیار فرماتے ہیں. آپ کو پتہ ہے جن لوگ یعنی یا ان لوگوں کو جنہوں نے وہ اذان کے بعد کی دعا سنی ہوئی ہے وہ جانتے ہیں کم سے کم کہ اس دعا میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے ہمیں یہ سکھایا کہ تم میرے لیے بھی دعا کیا کرو, اور یہ دعا کیا کرو, اللہم آت محمد الوسیلتا والفضیلتا والدرجت الرفیتا وبث مقام محمود الذی وعدتا. اے ہمارے آقا, تو ہمارے آقا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو وسیلہ عطا کر اور فضیلت عطا کر اور وہ درجہ رفیع عطا فرما جو جس کا تو نے وعدہ کیا ہے, اور درجہ رفیع عطا فرما اور اس وہ مقام محمود عطا فرما جس کا تو نے وعدہ کیا ہے. اب جسے وسیلہ بنایا گیا ہے اس کے عز کا یہ عالم ہے کہ جن لوگوں کے لیے وسیلہ ہے ان سے کہتا ہے میرے لیے دعا کرو کہ خدا تعالیٰ مجھے واقعی وسیلہ بنا لے. اس سے زیادہ عجز کا مقام متصور ہی نہیں ہو سکتا. خدا کا قطعی وعدہ ہے کہ ہم تجھے مقام محمود ضرور عطا کریں گے. اور خدا کے یہ وعدہ سننے کے بعد, جاننے کے باوجود کہ میرے حق میں یہ وعدہ ہے, پھر وہ اپنے غلاموں کو نصیحت کرتا ہے کہ میرے لیے دعا کیا کرو کہ خدا واقعی مجھے مقام محمود عطا کرے. پس نبوت کی گہرائی تک, نبوت کی کنہ کو سمجھنے کے لیے عزت کے مقام کو سمجھنا چاہیے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تمام بنی نوع انسان میں میرے ایمان کے مطابق سب سے زیادہ عاجز بندے تھے. اور یہ جو دعا ہے, اس قسم کی دعا آپ کو دنیا کے کسی اور نبی نے نہیں سکھائی. کم سے کم میرے علم میں, مذاہب کے مطالعہ میں ایسی کوئی دعا نظر نہیں آتی. حالانکہ دوسروں کو بھی وسیلہ قرار دیا گیا ہے. حضرت مسیح کا یہ قول ہمیں ملتا ہے کہ راہ اور حق اور زندگی میں ہوں, کوئی میرے وسیلہ کے بغیر باپ کے پاس نہیں آتا. لیکن ایسی کوئی دعا نہیں ملتی جس میں اپنے غلاموں کو انہوں نے یہ نصیحت کی ہو کہ میرے لیے دعا کیا کرو کہ جو وسیلہ خدا نے مجھے بنایا ہے اور جو راہ بنایا ہے وہ واقعتاً اپنے تمام تر معنی کے ساتھ مجھے نصیب ہو جائے. بس وسیلہ ہونا اپنی ذات میں ایک بڑا گہرا مضمون ہے, اور حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے تعلق قائم کیے بغیر یہ وسیلہ نہیں بن نصیب ہو سکتا. اور یہ تعلق جس طرح آن حضرت صلی اللہ علیہ وآلہ وسلم کو اپنے رب سے عاجزانہ تھا, اسی طرح آپ کی امت کا فرض ہے, اور اس کے بغیر راہ کوئی نہیں, کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے اپنے تعلق کو عاجزانہ بنا دیں اور اپنے وجود کو آن حضور کے وجود کے سامنے بچھا دے, گویا کہ کلیتاً آپ کی بادشاہی کو قبول کر لے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام اسی وسیلے کے مضمون کا ذکر کرتے ہوئے فرماتے ہیں, واللہ ان محمدن کر اضافت و بہل وصول و بسدت السلطان. خدا کی قسم, حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تو خدا تعالیٰ کے وزیر اعظم ہیں. و بہل وصول و بسدت السلطان, اس بادشاہ یعنی خدا تعالیٰ کی چوکھٹ پر اس وزیر اعظم کے وسیلے سے پہنچا جائے گا. اگر وزیر اعظم کی طرف سے حکم نصیب نہ ہو, اجازت نامہ نصیب نہ ہو, تو کون ہے جو بادشاہ کی چوکٹ تک پہنچتا ہے؟ بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے ایک تعلق لازمی ہے, اور وہ تعلق اسی طرح عاجزانہ ہونا چاہیے جس طرح حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا تعلق عاجزانہ تھا. علاوہ ازیں, آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا بندوں سے بھی ایک عاجزانہ تعلق تھا, اور اس مضمون کو سمجھیں گے تو پھر آپ کے وسیلے ہونے کا مضمون زیادہ سمجھ آ جائے گی. اپنے غلاموں کو دعا کے لیے کہنا, ان باتوں میں دعا کے لیے کہنا جن کے حتمی طور پر فیصلہ شدہ ہونا معلوم ہو چکا تھا, یہ اپنے غلاموں کے سامنے ایک عاجزانہ تعلق کا اظہار ہے. حضرت عمر کو ایک موقع پر کہا, بھائی میرے لیے دعا کرنا. بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا خدا تعالیٰ سے جو عاجزانہ تعلق تھا, اس کے ساتھ بنی نوع انسان کے ساتھ بھی ایک عاجزانہ تعلق تھا, اور غریبوں سے ایک گہرا تعلق تھا. بس محض ایک رومانی عشق کا اظہار کافی نہیں ہے. آن حضرت صلی اللہ علیہ وآلہ وسلم اگر وسیلہ بنیں گے تو ان لوگوں کے لیے بنیں گے جن کے, جو آپ کے وسیلہ ہونے کے مضمون کو سمجھتے ہیں اور ان راہوں سے آپ پر جاتے, آپ کے پاس پہنچتے ہیں جو راہیں آپ نے خود ہمیں دکھائی ہیں. ان میں, جیسا کہ میں نے بیان کیا ہے, عاجزانہ راہیں ہیں جو ہر سمت میں عاجزی کے ساتھ چلتی ہیں. بنی نوع انسان سے بھی عاجزانہ تعلق ہے اور خدا سے بھی عاجزانہ تعلق ہے. اور جہاں تک خدا کے غریب بندوں کا تعلق ہے, ان میں اتر کر آپ نے دراصل خدا کو پایا ہے. خدا کے مصیبت زدہ بندوں کی راہ سے آپ نے خدا کے وجود کو پایا ہے. اس بات کا قطعی ثبوت اس واقعہ میں ملتا ہے جو نبوت کے حصول کے معنی بعد پیش آیا. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو جب نبوت کے مقام پر فائز فرمایا گیا اور پہلی وحی نازل ہوئی تو جب آپ بہت سخت خوف زدہ حالت میں کہ یہ کیا واقعہ مجھ سے گزر گیا ہے گھر واپس لوٹے اور اس قدر گہرا اثر تھا اس واقعہ کا کہ آپ شدت سے کانپ رہے تھے اور سخت سردی محسوس کر رہے تھے. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ نے آپ کو چادریں اڑھائیں یا لحاف ڈالے جس قسم کی بھی اس وقت صورت تھی تن ڈھانپنے کی. اس کے بعد آپ کے خوف دور کرنے کے لیے اور یہ بتانے کے لیے کہ آپ کے ساتھ جو خدا کا سلوک ہے وہ محض آپ کا وہم نہیں کوئی اور واقعہ نہیں ہو رہا بلکہ اس کی ایک ٹھوس حق وجہ موجود ہے. جس قسم کے آپ ہیں ان سے خدا ایسے ہی سلوک کیا کرتا ہے. یعنی آپ کی نبوت آپ کو جو نبوت عطا ہوئی ہے یہ ہے تو بہرحال وہبی ہی لیکن آپ یہ بیان فرما رہی تھیں یہ عرض کر رہی تھیں حضور کی خدمت میں کہ آپ کے اندر وہ صفات موجود ہیں جن کے نتیجے میں اللہ تعالیٰ رحمت فرماتا ہے اور پھر ایسے بندوں کو نبوت عطا کرتا ہے. وہ صفات کیا ہیں؟ عرض کیا لَتَصِلُ الرَّحِمَ وَتَحْمِلُ الْكَلَّ وَتَكْسِبُ الْمَادُومَ وَتَقْرِ الزَّيْفَ وَتُعِينُ عَلَى نَوَائِبِ الْحَقِّ کہ اے محمد صلی اللہ علیہ وآلہ وسلم کلا واللہ ما یخزی کلا وبدا ہرگز نہیں خدا کی قسم خدا تجھ جیسوں کو کبھی ضائع نہیں کیا کرتا. کسی قسم کا خوف نہ کھائیں. آپ وہ نہیں ہیں جو ضائع کر دیے جاتے ہیں کیونکہ اگر آپ ضائع کر دیے جائیں تو دنیا سے تمام نیکیاں ضائع کر دی جائیں گی. پھر غریبوں مجبوروں یتیموں بے سہاروں کا پوچھنے والا کوئی باقی نہیں رہے گا. انکا تصل الرحم تو وہ شخص ہے جس نے رشتوں کے احترام قائم کر دی ہیں جس نے بہن کو بھائی سے محبت کرنی سکھا دی بیٹوں کو ماں کی عظمت بتائی ماں باپ کو اپنے بیٹوں سے تعلق سمجھایا. سارے رشتے جو ادب اور احترام اور پیار اور محبت کے تقاضے کرتے ہیں وہ آپ نے قائم کیے ہیں حالانکہ ابھی نبوت نصیب نہیں ہوئی تھی. وہ تحمل الکلا وہ خدا کے بندے جن کی کمریں ٹوٹ رہی تھیں بوجھوں سے کوئی ان کا بوجھ اٹھانے والا نہیں تھا. تحمل الکلا تیری عادت بن چکی ہے تو آگے بڑھتا ہے اور ایسے مظلوموں کے بوجھ اٹھا لیتا ہے. وہ تقسیب المعدوما اور وہ تمام اخلاق جو دنیا سے معدوم ہو چکے تھے ان میں سے ایک ایک کو تو اپنی روزانہ کی زندگی میں زندہ کرتا چلا جا رہا ہے. اور تقریب دعفا تو بے حد مہمان نواز ہے اور مہمانوں کے ساتھ بہت ہی حسن سلوک کرنے والا ہے. وہ توعین ولا نوائب الحق اور آسمان سے جو بلائیں نازل ہوتی ہیں بنین و انسان پر تو آگے بڑھتا ہے اور ان بلاؤں میں ان کے ہاتھ بٹاتا ہے ان کے دکھ بانٹتا ہے. بس دیکھیں وسیلہ جس کو بنایا گیا ہے خود وہ خدا تک ان راہوں سے پہنچا تھا. وسیلہ بنا کیسے؟ وسیلہ بنا ہے خدا کے بندوں کے ساتھ تعلق قائم کر کے تب اس نے خدا کو پایا ہے. یہ وہ راہیں ہیں جن راہوں سے خدا کا وصال اسے نصیب ہوا اور ایسا وصال نصیب ہوا کہ ہمیشہ کے لیے اس کو دنیا کے لیے وسیلہ بنا دیا گیا. بس خدا سے تعلق اور بندوں سے روح گردانی خدا کی محبت اور خدا کے پیار کی جستجو اور بندوں سے بے مہر ہو جانا اور اپنی محبتیں ان پر سرد کر دینا یہ دو متضاد چیزیں ہیں یہ کبھی اکٹھی نہیں رہ سکتی. بس اس رمضان مبارک میں یہ بھی یاد رکھیں کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم رمضان مبارک میں اس طرح خیر کرات کیا کرتے تھے اس طرح غریبوں کے دکھ بانٹا کرتے اور ان کے لیے آسائشیں پیدا کرنے کی کوشش کرتے تھے. कि हज़रत आयशा सदीका रज़ी अल्लाह ताला से रवायत करती हैं कि आप तो एक बाद सबा की तरह एक हमेशा चलने वाले फैज फैलाने वाले वजूद थे, हमेशा ही चला करते थे, लेकिन रमज़ान के दिनों में तो यूं लगता था जैसे ये बाद सबा आंधी बन गई है, इस कसरत से आप फैज फैलाते थे। बस मैंने जो जमात को पहले भी एक दफ़ा तवज्जो दिलाई थी कि अपनी ईद में भी गरीबों को शामिल करें, मैं इस ज़िमन में उसकी याद दहानी भी कराता हूँ। इस रमज़ान मुबारक में अपने नफूस का जायज़ा लें और देखें कि आपका किस हद तक अल्लाह के बंदों से ताल्लुक़ है, खुदा के बंदों के लिए अपने वजूद को झुकाएं और फिर देखें कि किस तरह खुदा की रहमत आपको झुकती है, आपके आपकी तरफ झुकती है। आप खुद नहीं उठ सकते आसमानों की तरफ, हाँ आसमानों वाला अगर झुक के आपको उठा ले तो फिर आप उठाए जाएंगे। इस मज़मून को समझने के बाद अगर बनी नौ इंसान के ताल्लुकात में आप वो हुस्न पैदा करें जो हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुकात में था, जिसने आपको रफ़तें अता की, जिसने आपको वसीला बना दिया, तो फिर आप लिखा की एक तवक्को रखने के हकदार बन जाएंगे। फिर खुदा बेहतर जानता है कि किस हद तक आप उसकी निगाह में हकदार हैं कि नहीं, लेकिन कम से कम अपनी नज़र में तो आप एक माकूल तरीक पर सोच सकते हैं कि हाँ मैं भी शायद लिखा वालों में दाखिल कर लिया जाऊं, लेकिन उसके बगैर नहीं। उसके बगैर ये महज कहानियां हैं, महज जज्बाती ख्याल की बातें हैं कि मुझे रसूल सल्लम से बड़ी मोहब्बत है, बड़ा इश्क है, लेकिन जब राहें इख्तियार करने का वक्त आता है तो वो राहें इख्तियार नहीं की जाती। मैंने बारहा नसीहतें की हैं कि अपने ख़ानदानी ताल्लुकात को बेहतर करें, अपने रोज़मर्रा के ताल्लुकात में सोचें कि सिला रहमी को कितनी अहमियत हासिल है। किस तरह मैंने बार बार आपको समझाया है कि सासों को चाहिए कि वो दूसरों की बेटियां जब अपना घर छोड़कर उनके घर में आ जाती हैं तो उन पर रहम किया करें, अपनी बेटियां समझा करें, और बहुओं को समझाया है कि तुम अपने दूसरे घरों में जाकर अपनी माँ की तरह सलूक किया करो, लेकिन उसके बावजूद लोग सुनते हैं और शायद दूसरे कान से निकाल देते हैं या सुनते ही नहीं, और महज ज़ाहरी तौर पर कानों के पर्दे मुर्तश होते हैं क्योंकि ये शिकायतें फिर भी आती रहती हैं। बड़े बड़े तकलीफ दे खत बाज बच्चियों के मिलते हैं कि हम गई हमारी जो नस्बती बहनें हैं वो इस तरह सलूक करती हैं जो गोया कि मैंने उनके भाई पर डाका डाला हुआ है, और वो जब तक जलील और रुसवा ना कर दें मुझे कि ये हमारा ज़्यादा है और तुम्हारा कम है, उस वक्त तक उनको चैन नसीब नहीं होता। सासें हैं जो हर वक्त भरती रहती हैं कान मेरे खामन के या हमारे खामदों के, कई खत हैं खतूत इस किस्म के मिलते हैं कि जब तक तुम इसको रुसवा करके जलील करके मेरे सामने झुकाओ नहीं तो मेरे बेटे नहीं हो, और उसमें ये नक्स है और उसमें वो नक्स है। इसके बरक्स दूसरी तरफ से भी शिकायतें मिलती हैं, तो वो राहें कौन सी थीं जिन राहों से हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने खुदा को पाया, उनमें से एक राह सिला रहमी की राह थी, अपने ख़ानदानी ताल्लुकात को दुरुस्त किया, और कोई रिश्तेदार आपका उंगली नहीं उठा सकता था कि कभी भी हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से उसको किसी किस्म की जायज़ शिकायत पहुंची हो। फिर दूसरों के बोझ उठाने हैं, तकसिबुल मादूमा मिटे हुए अखलाक को जिंदा करना है, ना कि जिंदा अखलाक को मिटा देना है। आज दुनिया में अहमदियत और गैर अहमदियत का ये फर्क है जो जाहिर होना चाहिए। करोड़ों करोड़हा इंसान ऐसे हैं जो आज उन अखलाक को जो उन्होंने अपने आबाओ अजदाद से पाए मिटाने के दरपे हैं, और इस तरह मिलियामेट कर रहे हैं कि देखते देखते हमारे गलियों, हमारे शहरों, कूचों, हमारे घरों के चेहरों से वो अखलाक मिटते हुए नजर आ रहे हैं। बद अखलाकी स्याही की सूरत में दीवारों पर दिखाई देगी आपको, हर किस्म की गंदी कलेमात वहां लिखे हुए दिखाई देंगे, हर किस्म की गंदी तस्वीरें वहां दिखाई देंगी, लेकिन ये जाहरी तस्वीरें नहीं हैं, ये दिलों की तस्वीरें हैं जो उछल उछल कर बाहर निकल रही हैं, अखलाक मादूम हो रहे हैं। बस अहमदी अगर अखलाक को कायम नहीं करेंगे تو کیسے خدا کو پائیں گے؟ ایک ایسا شخص جو اپنی بدخلقی سے باز نہیں آتا, گندی زبان استعمال کرتا چلا جاتا ہے, اپنے بھائی سے حقارت سے پیش آتا ہے, اپنے بیوی بچوں سے ظلم کا سلوک کرتا ہے اور تلخی سے ان سے باتیں کرتا ہے, خیال نہیں کرتا کہ ان کے بھی دل ہیں, چھوٹے چھوٹے بچوں کے بھی جذبات اور احساسات ہیں, پھر وہ باتیں لقا کی کر رہا ہو, یہ باتیں کرے کہ اس رمضان مبارک میں اے خدا مجھے اپنا لقا نصیب کر دے, جسے ان کا لقا نصیب نہیں جو ہر وقت ساتھ رہتے ہیں, اسے خدا کا لقا کیسے نصیب ہو سکتا ہے؟ پس جو ساتھ ہیں ان کا عرفان حاصل کریں, ان کا لقا حاصل کریں, پھر یاد رکھیں کہ یہ وہی راہ ہے جس راہ پر چل کر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے اپنے رب کو پایا تھا. یہ ہے وسیلہ ہونے کا مضمون, اس کو سمجھیں گے تو وہ آپ کے لیے وسیلہ بنیں گے, اگر نہیں سمجھیں گے تو محض کہنے سے اور محض زبان سے درود پڑھنے سے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم آپ کے لیے وسیلہ نہیں بن سکتے. تقریب ضعفہ, یہ وہ مضمون ہے جو خدا کے فضل سے نسبتاً جماعت میں بہتر حالت میں پایا جاتا ہے. اکرام ضعف کا جہاں تک تعلق ہے, بسا اوقات یہ اطلاعیں ملتی ہیں اور کثرت سے کہ اس طرح احمدیوں نے ہماری مہمان نوازیاں کی ہیں کہ عقل دنگ رہ گئی ہے. اس لیے اس مضمون کو میں چھوڑتا ہوں, یہ کہ صرف کہوں گا کہ دعا کیا کریں کہ یہ خوبی جو ہم نے لنگر خانوں سے سیکھی ہے, جو قادیان میں آنے والوں سے سیکھی اور قادیان میں میزبانوں سے سیکھی, یہ خدا ہمیشہ ہمیں جاری اور زندہ رکھے اور کبھی بھی اس خوبی کو مٹنے نہ دے. وَتُعِينُوا عَلَى نَوَائِبِ الْحَقِّ, اور اپنے مصیبت زدہ بھائیوں کو جن کا بس نہیں چلتا, کوئی ایسی مصیبت آفت پڑ جاتی ہے کہ وہ گر جاتے ہیں, ان کو اٹھانے کی کوشش کیا کریں. پس عید میں جہاں آپ اپنے خاندان کے ساتھ خوشیاں منائیں گے, میں یہ نہیں کہتا کہ ان کو چھوڑ دیں, ان کا بھی اپنا حق ہے, ان خوشیوں کو ضرور قائم رکھیں, ان روایات کو زندہ رکھیں, لیکن جہاں تک ممکن ہو کچھ وقت غربا کے لیے بھی نکالیں, کچھ نعمتیں ان کے سامنے بھی پیش کریں تاکہ وہ بھی آپ کی خوشیوں میں شریک ہو سکیں. اس ضمن میں آخری بات یہ سمجھانی چاہتا ہوں کہ خوشیوں میں شریک کرنا اور بات ہے اور کسی کے غم میں شریک ہونا اور بات ہے, اور یہ دونوں باتیں ضروری ہیں. بہت سے امیر ایسے ہیں اور خدا کے فضل سے جماعت احمدیہ میں کثرت سے ایسے ہیں جو چندوں کے علاوہ اور دینی خدمات کے علاوہ مسلسل غربا پر کچھ خرچ کرتے ہیں, صدقات کی صورت میں بھی اور ذاتی طور پر اپنے غریب رشتہ داروں کی مدد کے ذریعے بھی. اس کو کہتے ہیں اپنی خوشیوں میں دوسرے کو شریک کرنا. لیکن غم میں شریک ہونے والا مضمون اس سے کچھ مختلف ہے اور نفس کی اصلاح کے لیے بہت ہی ضروری ہے. جب قاضی ربہ میں پہلی مرتبہ میں نے یہ نصیحت کی کہ اس عید میں آپ اپنی خوشیوں میں دوسروں کو شریک کریں, ساتھ یہ بھی سمجھایا کہ ان کے گھروں پر بھی جائیں اور ان کے حالات دیکھیں, پہلی دفعہ ان لوگوں کو جو ہمیشہ سے نیکی کرنے والے تھے واقعتاً آنکھوں کے سامنے لوگوں کے دکھ نظر آئے, اس قدر مغلوب ہوئے ہیں بعض لوگ کہ مجھے انہوں نے لکھا کہ ہم برداشت نہیں کر سکتے, بتا نہیں سکتے کہ کیسا دکھ ہمیں محسوس کیا تھا, کیسا اپنے آپ کو گناہگار سمجھا تھا. جن گھروں کو ہم سمجھتے تھے کہ ہم نے کبھی تحفے بھیج دیے, بڑے خوش ہو گئے, بہت ان کی خدمت کر دی, جب قریب جا کر دیکھا تو کیسی ترسی حالتوں میں ان کے بچوں کو پایا ہے, کیسے دکھوں میں ان کو دیکھا ہے, ان کے گھروں کی حالتیں دیکھی ہیں, اور ہمارے اندر تو ایک انقلاب برپا ہو گیا ہے. بس خوشیوں میں شریک نہیں ہونا, صرف غموں میں شریک ہونا ہے, اور ایک عید میں نہیں بلکہ ہمیشہ اب بنی نو انسان کے غموں میں شریک ہونے کی کوشش کریں, اپنے محلوں سے اتریں اور غریبوں کی کٹیاؤں میں جائیں, ان کو قریب سے دیکھیں, ان کی اصلاح احوال کی کوشش کریں. لجنات ہیں وہ, ان میں سے خصوصیت سے وہ امیر بہنیں جو نیکی کا جذبہ رکھتی ہیں اور کرتی چلی جاتی ہیں اللہ کے فضل کے ساتھ, کبھی وہ ایک ایسی کلب بھی بنائیں کہ غریبوں کے محلوں میں جا کر آج کل کے لحاظ سے مناسب احتیاطوں کے ساتھ یقیناً ان دیکھیں, ان کے حالات کا جائزہ لیں, ان سے سوچیں پوچھیں کہ آپ کا بجٹ چلتا کس طرح ہے, क्या करते हैं, बच्चे कपड़े कैसे पहनते हैं, क्या खाते हैं, और फिर उनको समझाएं कि इस तरह तुम इख्तियार करो, ये चीजें एहतियातें करो, ये ज्यास ना करो, सिर्फ यही नहीं बल्कि फिर उनकी मदद करें, उनको बताएं कि इस मामले में आपके पास गुसलखाना कोई नहीं है, पर्दा कोई नहीं है, टॉयलेट का इंतजाम अच्छा नहीं है, बीमारी के वक्त एक अजाब बन जाता है घर में, ये जो जरूरी चीजें हैं इनमें हम आपकी मदद करते हैं, अगर आप हमें इजाजत दें तो हम इन चीजों में अमलन आपकी ठोस मदद करने के लिए तैयार हैं, आपको ये चीजें बना देते हैं या जायद मदद दे देते हैं जिनसे आपको सहूलत हासिल हो जाए। ये वो तरीक है जिससे आप सिर्फ खुशियां नहीं बांटेंगे अपनी बल्कि लोगों के दुख भी बांटेंगे। और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की सारी जिंदगी सिर्फ खुशियां बांटने में नहीं गुजरी, दुख बांटने में गुजरी है, और ऐसा दुख बांटा है कि खुदा ने आपको मुखातिब होकर फरमाया कि अपने आप को इनके गम में हलाक ना कर लेना। ये वो वसीला है जो हमें अता किया गया है, ये वो अजजाना राहें हैं जो हमें दिखाई गई हैं, इन राहों पर चलें आप तो कुरान के अल्फाज में मोहम्मद मुस्तफा की कसम खाकर कहता हूं कि आपको जरूर लिखा नसीब हो। ये वो राहें हैं जो नाकाम और नामुराद नहीं रखा करती, ये जरूर अपने महबूब के दर तक आपको पहुंचा के छोड़ेंगे। बस ये रमजान ना गुजरने दें जब तक दुआओं के जरिए और उन आमाल के जरिए जो हजरत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाए हैं हम खुदा को पा न लें और यकीन न कर लें कि उस खुदा को हमने देख लिया और उस खुदा ने हमें देख लिया और हमने उसकी लिखा के जन्नत को हासिल कर लिया है। खुदा करे ये अबदी जन्नतें हमें नसीब हों। अगर हम लिखा की जन्नत को इस दुनिया में पालें तो कोई दुनिया का गम हमें डरा नहीं सकता। अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, ये वो साहिब लुका हैं जिनके मुतल्लिक कुरान करीम फरमाता है कि खबरदार खुदा के औलिया को तुम कैसे डरा सकोगे, तुम कैसे इनको दुख पहुंचा सकते हो, ये अबदी जन्नतों में बस रहे हैं। ला खौफुन अलैहिम, कोई खौफ इन पर अब गालिब नहीं आ सकता। वला हुम यहज़नून, और कोई नुकसान उनको हजीन बनाकर नहीं छोड़ सकता क्योंकि हमेशा ये खुदा के साथ रहते हैं। अल्हम्दुलिल्लाह नहमदुहू व नस्तईनुहू व नस्तगफिरुहू व नूमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ